नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल असार महिनाको 24 गते सोमबार, आषाढ़ शुक्ल तृतीया, तदनुसार जुलाई 8 तारीक सन् 2024, नेपाल सम्वत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। बाढ़ी पहिरोको वितण्डा, दुई दिनमा 15 जनाको मृत्यु शीर्षकमा गोर्खापत्रले मुख्य समाचार प्रकाशित गरेको छ। अविरल वर्षाका कारण देशको पूर्वदेखि सुदूरपश्चिम भेगसम्म बाढ़ी पहिरो र डुबानले जनजीवन अत्याधिक प्रभावित बनेको छ। लगातारको वर्षाले मध्य पहाड़ी भेगमा पहिरोले ठूलो जनधनको क्षति गरेको छ। त्यस्तै वर्षापछिको बाढ़ीले पनि मानिसको ज्यान लिएको छ। बाढ़ी पहिरोमा हिजो थप 6 जनाको मृत्यु पुष्टि भएको छ। यो सँगै शनिबार र आइतबार गरेर 15 जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता ज्ञान बहादुर कार्कीले जानकारी दिनुभयो। बाढ़ी पहिरोमा परेर थप 2 जना अझै बेपत्ता छन्। अन्य 18 जना घाइते भएका छन्। दुई दिनमा पहिराले मात्रै 9 जनाको ज्यान लिएको छ। अन्य 6 जना बाढ़ीले बगाएर ज्यान गएको कार्कीले बताउनुभयो। दुई दिनको विपदमा भएको जीवधनको क्षति जोड्दा मनसून अवधिमा ज्यान जानेको संख्या 73 पुगेको राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रले जनाएको छ। बाढ़ी पहिरोले मात्र 43 जना र चट्याङले 19 जनाको ज्यान लिएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिनुभयो। अन्य सर्पदंश, जनावर आक्रमण र आगलागीले ज्यान लिएको तथ्याङ्क समेत गरी 73 पुगेको हो। यस अवधिमा अन्य 135 जना घाइते भएका छन् भने 5 जना बेपत्ता रहेका छन्। यस अवधिमा अनुमानित 23 करोड़ रूपियाँ भन्दा बढ़ीको आर्थिक क्षति भइसकेको छ। 1448 घर परिवार प्रत्यक्ष प्रभावित बन्न पुगेका छन्। तीनवटै सुरक्षा निकाय उद्धारमा उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, वर्षा निरन्तर रहेकाले उद्धार र राहतमा कठिनाई भए पनि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको उद्धार टोलीले बाढ़ी पहिरो र डुबानमा परेका आम नागरिकलाई सुरक्षित स्थानमा सार्न दिनरात नभनी काम गरिरहेको छ। बाढ़ी पहिरोले कोशीदेखि सुदूरपश्चिममासम्म सबै प्रदेशकै जनजीवन सकसमा परेकाले सहज बनाउन नेपाली सेना अहोरात्र खटिएको नेपाली सेनाका सूचना अधिकारी गौरव कुमार केसीले जानकारी दिनुभयो। वहाँका अनुसार मौसमजन्य कठिनाई भए पनि स्थानीय सरकारसँगको समन्वयमा उद्धारसँगै बाटो मर्मत सम्भार, तटबन्ध मर्मत, डुबान कटान खुलाउने काममा सैन्य टोली देशव्यापी रूपमा परिचालन गरिएको छ। आपतमा परेकालाई सेनाको हेलिकप्टर मार्फत ताप्लेजुङ र कालीकोटमा उद्धार गरिएको जानकारी उहाँले दिनुभयो। नेपाल प्रहरीका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भन्नुभयो, पर्वत, स्याङ्जा, गोल्मी, दोलखा, ओखलढुङ्गामा पहिरो गएको छ। बाढ़ी जसो गण्डकी प्रदेशमा पहिरो गएको देखिएको छ। ज्यान जोखिममा राखेर सुरक्षा निकायले काम गरिरहेको छ। त्यस्तै अब्बल गोताखोर रहेको सशस्त्र प्रहरीको टोली बाढ़ी र डुबान क्षेत्रमा बढ़ी खटिएको छ। दाङ, नवलपरासी, चितवन, काठमाण्डु लगायतका स्थानमा डुबान र बाढ़ीमा परेकालाई उद्धार गर्न सशस्त्र प्रहरी खटिएको जनाइएको छ। ठूलासाना नदीको बहाव उच्च हुँदा तराईका बस्ती डुबानमा परेका छन्। कैयौं आफ्नो थातथलो छोडेर अन्यत्र विस्थापित हुन पुगेका छन्। राहत तथा उद्धारका लागि संघ प्रदेश र स्थानीय सरकारले एकीकृत रूपमा काम गरिरहेको जानकारी प्राधिकरणका प्रमुख अनिल पोखरेलले दिनुभयो। लगातारको वर्षाले पहाड़ तथा तराई सबैतिरको जमीन गलेको हुनाले सहजै बाढ़ी पहिरो जाने क्रम जारी रहेकाले अझै जनधनको क्षतिको जोखिम बढ़ेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। देशका विभिन्न स्थानका अधिकांश सड़क मार्ग पहिरोका कारण अवरूद्ध बनेका छन्। केही स्थानका सड़क बाढ़ीले बगाएर अवरूद्ध बनेको छ। आइतबार हिजो पनि झण्डै 45 भन्दा बढ़ी स्थानका सड़क बाढ़ी पहिरोले अवरूद्ध पारेको छ। बाढ़ी पहिरोको वितण्डा, दुई दिनमा 15 जनाको मृत्यु, गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो यो। यता नयाँ पत्रिकाले 38 राजमार्गमा पहिरो, 21 मा यातायात ठप्प शीर्षकमा खबर प्रकाशित गरेको छ। अविरल वर्षा सँगैको बाढ़ी पहिरोले 38 मुख्य र सहायक राजमार्ग अवरूद्ध भएका छन्। तीमध्ये 21 पूर्ण रूपमा ठप्प छन् भने 17 सड़क राजमार्ग एकतर्फी चलिरहेका छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार काठमाडौँ उपत्यकामा एउटा, कोशीमा 3, बागमतीमा 2, गण्डकीमा 4, लुम्बिनीमा 8, कर्णालीमा 4, सुदूरपश्चिममा एउटा सड़क पूर्ण रूपमा अवरूद्ध छ। बागमतीका 5, गण्डकीका 4, लुम्बिनीका 6 तथा कर्णाली र सुदूरपश्चिमका 1-1 सड़क एकतर्फी चलिरहेका छन्। अविरल वर्षासँगै मुख्य राजमार्गमा पहिरो खस्दा कर्णाली प्रदेशका 10 मध्ये 7 जिल्लाको यातायात ठप्प भएको छ। कर्णाली राजमार्गमा 11, मध्य पहाड़ीमा 10, राप्ती राजमार्गमा 9, कर्णाली करिडोरमा 13 र भेरी करिडोरमा 17 ठाउँमा पहिरो खस्दा कर्णाली प्रदेशका मुगु, जुम्ला, हुम्ला, कालीकोट, सदरमुकाम, डोल्पा, सल्यान र रूकुम पश्चिम जोड्ने सड़क अवरूद्ध बनेका छन्। कर्णाली राजमार्ग, कर्णाली करिडोर, भेरी करिडोर, मदन भण्डारी राजमार्ग, राप्ती राजमार्ग पूर्ण रूपमा अवरूद्ध रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। कर्णालीका सुर्खेत, जाँजरकोट र दैलेखमा मात्र सवारी साधन नियमित छ, तर वर्षाका कारण जाँजरकोट र दैलेख जिल्ला जोड्ने सड़क पनि बेला बेला अवरूद्ध हुने गरेका छन्। कर्णालीका विभिन्न राजमार्गमा मात्रै झण्डै 200 सवारी साधन बीच बाटोमै रोकिएको प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी अर्जुन बहादुर चन्दले बताउनुभयो। कर्णाली राजमार्ग 2 दिनदेखि अवरूद्ध छ। कालीकोटको शुभकालिका 1 गगने खोलामा पहिरो खस्दा अवरूद्ध सड़क अझै सुचारू हुन सकेको छैन। वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन नसकिने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरबहादुर ओलीले बताउनुभयो। यात्रुलाई गन्तव्यसम्म पुर्याउन पहिरो नजिक एउटा गाड़ीले लैजाने र अवरूद्ध भाग हिँडाएर पार गराएपछि फेरि अर्को गाड़ीमा राखेर लैजाने गरिएको उहाँको भनाइरहेको छ। त्यस्तै कर्णाली करिडोर अन्तर्गत कालीकोटको राजकोट नगरपालिका 8 हिजो पहिरो खस्दा सड़क अवरूद्ध भएको छ। भेरी करिडोर अन्तर्गत टोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 1 छलगाड र रूकुम पश्चिमको 8-20 नगरपालिका 6 रिजीगाड खोलामा पानीको सतह बढ्दा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। 18 असारदेखि अवरूद्ध भेरी करिडोरमा पानीको सतह न घट्दासम्म यातायातका साधन सञ्चालन हुन नसक्ने प्रवक्ता ओलीको भनाइ छ। राप्ती राजमार्ग समेत अवरूद्ध भएको छ। राप्ती राजमार्ग अन्तर्गत सल्यानको शारदा नगरपालिका 7 रामे खोला नजिकै पहिरो आउँदा सड़क अवरूद्ध बनेको छ। पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। यस्तै सुदूरपश्चिमका पहाड़ी जिल्ला जोड्ने सड़क एकतर्फी सुदूरपश्चिमका 7 पहाड़ी जिल्लालाई जोड्ने केआई सिंह राजमार्गमा पहिरो खसेको छ। डडेलधुराको रडुवा खोलामा पहिरो खस्दा सड़क एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। हिजो बिहान गएको पहिरो पन्छाएर एकतर्फी यातायात सुचारू गरिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अतरियाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक राजीव बहादुर बस्नेतले बताउनुभयो। पैतडी बझाङ जोड्ने जय पृथ्वी राजमार्ग 2 दिनदेखि अवरूद्ध छ। राजमार्ग अन्तर्गत जय पृथ्वी नगरपालिका को तमेल र बैतडीको पानी घाटीमा 2 दिनदेखि पहिरो खसेका कारण हिजो फेरि जाले बगरमा पहिरो खसेको छ। बाजुराको अम्कोटमा पहिरो गएपछि शनिबार अवरूद्ध भएको अछाम र बाजुरा जोड्ने साफे मार्तडी सड़क हिजो दिउँसो सञ्चालनमा आएको छ। सो सड़क खण्ड अन्तर्गत साफे बगर नगरपालिकाको बुढा बगरमा हिजो गएको पहिरो पनि पन्छाइएको ट्राफिक प्रहरीले जनाएको छ। कालीगण्डकी करिडोर र मध्य पहाड़ी लोकमार्ग अवरूद्ध अर्को उपशीर्षक छ। पहिरोले कालीगण्डकी करिडोर र मध्य पहाड़ी लोकमार्गको बागलुङ खण्ड अवरूद्ध बनेका छन्। बागलुङ प्रहरीका डीएसपी विजय यादवका अनुसार करिडोरको बागलुङ नगरपालिका 10 भकुण्डे दबल्याङको सड़क पहिरोले बगाएको छ भने जैमिनी नगरपालिका 1 जैमिनी घाट नजिकै पनि सड़क अवरूद्ध छ। जैमिनी नगरपालिका 8 रहेको रादी खोला र 5 पर्ने बिना मारेमा पनि पहिरो खसेको छ। पहिरोले मध्य पहाड़ी लोकमार्ग बागलुङ खण्डको गलकोट नगरपालिका 11 रिघामा सड़क अवरूद्ध भएको छ। दबल्याङमा गएको पहिरोले मालढुङ्गा बलेवा कुस्मी सेरा बरेङ सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। त्यसै गरी कोशी राजमार्ग 19 दिनदेखि अवरूद्ध। कोशी राजमार्ग अन्तर्गत संखुवा सभा सदरमुकाम खाँदबारीबाट किमा थाङका जोड्ने सड़क 19 दिनदेखि अवरूद्ध छ। पाँच असारमा आएको अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा सड़क अवरूद्ध भएको हो। वर्षाले मकालुमा निर्माणाधीन जोगबनी किमा थाङका जोड्ने कोशी राजमार्गको थाक्राम स्थित एकुवा खोलाको पक्की पुलमा क्षति पुगेका कारण राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय संखुवा सभाका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो। यस्तै पहिरोले भोटखोला गाउँपालिकाको विभिन्न ठाउँमा क्षति पुर्याएको छ। पुल पूर्ण रूपमा क्षति छ, नयाँ बनाउनुपर्छ, तत्काल बन्ने अवस्था छैन। उहाँले भन्नुभयो निर्माण सामग्री पनि लैजान सक्ने अवस्था छैन। 38 राजमार्गमा पहिरो, 21मा यातायात ठप्प। नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। यता बाढ़ी पहिरो र चट्याङले 27 दिनमा 70 जनाको मृत्यु शीर्षकमा नागरिकले मुख्य समाचार प्रकाशित गरेको छ। बाढ़ी पहिरोले 15 मृत्यु शीर्षकमा कान्तिपुरको अग्रपृष्ठमा खबर रहेको छ। उद्धार र राहतमा लाग्न निर्देशन शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबार स्थित कन्ट्रोल रूमबाट देशभर गएको बाढ़ी पहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले वर्षापछि आएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको रक्षाका लागि राज्यको सम्पूर्ण शक्ति लगाउन सम्बन्धित सबैलाई निर्देशन दिनुभएको हो। अविरल वर्षापछि बाढ़ी पहिरो जाँदा देशका विभिन्न भूभागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय भएर लाग्नुपर्नेमा जोड़ दिनुभयो। उद्धार र राहतमा लाग्न निर्देशन, प्रधानमन्त्रीको निर्देशनलाई गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। विपद क्षेत्रमा स्वास्थ्य जोखिम शीर्षकमा अन्नपूर्णको अग्रपृष्ठमा समाचार छ। निरन्तरको वर्षाले तपाईको धारा इनारको पानी धमिलो एवं दूषित भएको हुन सक्छ। यो बेला शुद्धिकरण नगरी पानी पिउँदा झाडापाखाला, हैजा, आऊ, टाइफाइडदेखि विभिन्न छालाजन्य समस्या निम्तिन सक्छ। दूषित पानीको उपभोगले विभिन्न रोग संक्रमणको उच्च जोखिम हुने विज्ञहरू बताउँछन्। सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पोनका अनुसार दूषित पानी पिउँदा हैजा, झाडापाखाला, आऊ, टाइफाइड रोगको जोखिम उच्च हुन्छ। बाढ़ी प्रभावितलाई हेपाटाइटिस ए र ई लगायतका स्वास्थ्य समस्याले सताउँछ। यस्तै नुहाउन र कपड़ा धुनका लागि फोहोर पानीको प्रयोग गर्दा छालाजन्य समस्याहरू लुतो, दाद, घाउ खटिरा र आँखा पाक्ने रोगले पनि पिरोल्न सक्छ। अहिले बाढ़ी पहिरोका कारण पिउने पानी दूषित भइरहेको हुन्छ। दूषित पानी पिउँदा पानीजन्य समस्याहरू देखिन सक्छन्। झाडापाखाला हुने, ज्वरो आउने, बान्ता गराउने खालका संक्रामक रोगको जोखिम उच्च हुन्छ। डाक्टर पुनको भनाई छ यी पानीजन्य समस्या र रोगको संक्रमणले बढ़ी प्रभावित मात्र नभई जो कोहीलाई सताउन सक्छ। विपद क्षेत्रमा स्वास्थ्य जोखिम अन्नपूर्णको अग्रपृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल कानून परिमार्जन गर्न सुझाव, गोर्खापत्रको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष प्रतिवेदन प्रस्तुत गरेको छ। गठनको पाँच महिनापछि महान्यायाधिवक्ता डाक्टर दिनमणि पोखरेलको संयोजकत्वको कार्यदलले हिजो प्रतिवेदन प्रस्तुत गरेको हो। कार्यदलले मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनका विभिन्न व्यवस्थामा सुधारको सुझाव दिएको छ। करिब एक दर्जन विषयगत कानूनका मौजूदा व्यवस्था सुधारका लागि पनि सुझाव दिइएको छ। सुझाव कार्यान्वयनको कार्ययोजना कानून न्याय तथा संसदीय मन्त्रालयले तयार पार्नेछ। प्राथमिकताका आधारमा सुझाव अनुसार कानून संशोधनको गृह कार्य पनि कानून मन्त्रालयले नै अगाडि बढ़ाउनेछ। नेपाल कानून आयोग, सर्वोच्च अदालत, राष्ट्रिय न्यायिक प्रतिष्ठान लगायतले यसअघि गरेका अध्ययनलाई समेत जानकारीमा लिएर समितिले प्रतिवेदन तयार पारेको हो। फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल कानून परिमार्जन गर्न सुझाव गोर्खापत्रको अग्र पृष्ठको खबर हो। यो समाज कल्याणको प्रतिवेदन, परोपकारी रेडक्रस भ्रष्टाचारमा चुर्लुम्म शीर्षकमा अन्नपूर्णले मुख्य समाचार छापेको छ। नेपाल रेडक्रस सोसाइटी भ्रष्टाचारको दलदलमा फँसेको छ। विगतदेखि सिन्डिकेट रहेको रेडक्रसमा पछिल्लो समय त बेतिथिको शिकार भएको पाइएको छ। समाज कल्याण परिषदद्वारा गठित छानबिन समितिले रेडक्रस सुशासनहीनता र अपारदर्शिता लगायत गम्भीर अवस्थामा गुज्रिरहेको निष्कर्ष निकालेको छ। छानबिनमा अदालतबाट आदेश कार्यान्वयन नभएको पाइएको छ। समितिले औल्याएका तथ्यहरूलाई यहाँ बुदागत रूपमा प्रस्तुत गरिएको छ। संस्थाका गतिविधिहरू गैर कानूनी रूपमा सञ्चालन, विधान तथा नियमावली विपरीत संस्था सञ्चालन, साधन स्रोत व्यापक दुरूपयोग, अक्षय कोषहरूको अपचलन, अनावश्यक कार्यक्रमहरू तय गरी आर्थिक अपचलन र व्यक्तिगत स्वार्थपूर्तिमा उपयोग, संस्थागत सुशासन कमजोर, जेनेभा महासन्धिका नाममा देशका कानूनहरू उल्लंघन, सामग्री सम्पत्ति तथा सेवाको खरिदमा न्यूनतम मापदण्डको व्यवस्था, संस्थागत अपारदर्शिता, कानून व्यवसायी र सल्लाहकारहरूको नियुक्ति गैर कानूनी, वित्तीय विकास कोषको उपयोगमा कानून उल्लंघन, कर्मचारी नियुक्ति बढ़ुवा र अवकाश गैर कानूनी, सानो नगदी कोषको अवैध प्रयोग, घर भाड़ामा लगाउँदा व्यापक अनियमितता, कानूनी तथा वित्तीय व्यवस्था विपरीत मुद्दती खाता सञ्चालन, म्यानेजमेन्ट सपोर्ट कस्टमा अनियमितता, वैदेशिक अनुदान तथा दात्री निकायको सहायतामा सञ्चालित परियोजनाहरूमा व्यापक घोटाला, निर्देशकले विदा लिएर भूकम्प प्रतिकार्य प्रमुख भई प्रचलित कानून विपरीत दोहोरो सेवा सुविधा लिएको, आर्थिक व्यवस्थापनका लागि कर्मचारीको नियुक्ति, कार्य समूह गठन, जिम्मेवारी, कार्य सम्पादन कानून विपरीत र सम्बद्ध सरकारी निकायहरूको निर्देशनको व्यवस्था, यी हुन् समितिले औल्याएका तथ्यहरू। समाज कल्याणको प्रतिवेदन, परोपकारी रेडक्रस भ्रष्टाचारमा चुर्लुम्म, अन्नपूर्णको मुख्य खबर हो यो। सुन तस्करी प्रतिवेदन गायब, आरोपीलाई उन्मुक्ति, कान्तिपुरको मुख्य समाचार रहेको छ। सुन तस्करीको जाँचबुझ गर्न गठन भएको बहुचर्चित र बहुप्रतीक्षित आयोगको प्रतिवेदन सरकारले लुकाएको छ। पूर्व न्यायाधीशको नेतृत्वमा गठित आयोगले गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको चार महिना पुग्न लागेको छ। तर अहिलेसम्म आयोगको प्रतिवेदन गोप्य राखिएको मात्र छैन, कार्यवाही गर्न भनिएका व्यक्तिहरूलाई प्रहरीको सीआईबीले धमाधम उन्मुक्ति दिएको छ। सुन तस्करी प्रतिवेदन गायब, आरोपीलाई उन्मुक्ति, कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। असारे भुक्तानीको निरन्तरता, 23 दिनमा 1,17,000,000,000 खर्च, कारोबारले मुख्य समाचार छापेको छ। आर्थिक वर्षको अन्तिम महिना असारमा जथाभावी खर्च गर्ने सरकारको प्रवृत्ति यो वर्ष पनि दोहोरिएको छ। असारका 23 दिनमै सरकारले 1,17,000,000,000 रूपियाँ खर्च गरेको छ। चालू आर्थिक वर्षका शुरूका 11 महिना साउन जेठसम्ममा सरकारको कुल खर्च 11,81,00,000,000,000 रूपियाँ भएको थियो। यो प्रति महिना औसतमा 1,07,00,000,000,000 रूपियाँ हो। असारका 23 दिनमै सरकारले 1,17,00,000,000,000 रूपियाँ खर्च गरेको छ। असार 23सम्ममा सरकारले कुल खर्च 12,98,00,000,000,000 सरकारको कुल खर्च पुगेको हो। असारे भुक्तानीको निरन्तरता, 23 दिनमा 1,17,00,000,000,000 खर्च, कारोबारको मुख्य समाचारको शीर्षक हो यो। युवा स्वरोजगार कोषमा लगानी, बालुवामा पानी, बजेटमा मनपरी र हिनामिना, कोष बन्द गर्न सरकारी कार्यदलकै सुझाव, नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक रहेको छ। सरकारले नै गरेको अध्ययनमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा मनपरी, बजेट, परिचालन र हिनामिना भएको पाइएको छ। स्थानीय सिप, परम्परागत पेशा र उत्पादनमा आधारित वस्तुको व्यवसायीकरणमा योगदान पुर्याउनका साथै युवाहरूको आय आर्जनमा वृद्धि गरी जीविकोपार्जन सहज बनाउने उद्देश्यले अघि बढ़ाइएको कार्यक्रममा अनियमितताका श्रृंखला देखिएका छन्। यही अवस्थामा कोषलाई निरन्तरता दिनुको अर्थ नहुने कार्यदलको सुझाव रहेको छ। युवा स्वरोजगार कोषमा लगानी, बालुवामा पानी, बजेटमा मनपरी र हिनामिना, कोष बन्द गर्न सरकारी कार्यदलकै सुझाव, नयाँ पत्रिकाले मुख्य समाचार प्रकाशित गरेको छ। डिजेल चाँडै आएको पाइपलाइनबाट पेट्रोल ल्याउन अस्वाभाविक ढिलाइ, नयाँ पत्रिकाले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। तोकिएको मितिभन्दा 12 महिना अघि नै निर्माण सकेर डिजेल आयात गरिएको मोतिहारी अमलेखगंज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल ल्याउन भने अस्वाभाविक ढिलाइ भइरहेको छ। 25 भदौ 2075 डिजेल आयात भइरहेको पाइपलाइनबाट पेट्रोल समेत ल्याउन पूर्वाधार निर्माण भइरहे पनि तोकिएभन्दा करिब एक वर्ष ढिलाइ भइसकेको छ। गत मंगिरमा नै पाइपलाइनबाट पेट्रोल समेत ल्याउन मिल्ने पूर्वाधार तयार हुनुपर्ने शर्त रहेको थियो। डिजेल चाँडै आएको पाइपलाइनबाट पेट्रोल ल्याउन अस्वाभाविक ढिलाइ, नयाँ पत्रिकाको अर्थपृष्ठमा समाचार छ। महानगरको पूँजीगत खर्च औसतमा 50% मात्रै, कान्तिपुरले अर्थपृष्ठमा खबर छापेको छ। देशभरका 6 महानगरपालिकाले चालू आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा पनि औसतमा 50% मात्र पूँजीगत खर्च गरेका छन्। काठमाडौँ, ललितपुर, पोखरा, विराटनगर, भरतपुर र वीरगंज महानगरपालिकाले चालू आर्थिक वर्ष सकिने लाग्दा पनि औसतमा 50% भन्दा कम मात्र पूँजीगत खर्च गरेको देखिएको छ। 6 महानगरको पूँजीगत खर्च औसतमा 50% मात्रै, कान्तिपुरले अर्थपृष्ठमा समाचार छापेको छ। कार्यक्रममा अब सम्पादकीय, डुबानमा सुकुम्बासी बस्ती शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। यस वर्षको मनसुनी प्रभाव भित्रिएसँगै शुरू भएको वर्षाका कारण मुलुकका विभिन्न स्थानका बाढ़ी पहिरोमा परेर करिब 70 जनाको ज्यान गइसकेको छ। पशुधन तथा भौतिक सम्पत्ति नोक्सानीको यकिन तथ्याङ्क संकलन हुन भने बाँकी छ। वर्षाको शुरूआती चरणमै यति ठूलो क्षति भइसकेको छ। अझै केही समयसम्म अविरल वर्षा हुन सक्ने मौसमविदहरूको चेतावनीले जोखिम कायमै रहेको अनुमान छ। काठमाण्डु उपत्यका नदीनालामा आएको बाढ़ीले किनारका सुकुम्बासी बस्ती मात्रै नभएर आसपासका अन्य बस्ती समेत डुबानमा परेका छन्। उपत्यकामा खास गरी विक्रम सम्वत 2050 पछि तीव्र गतिमा नदीनाला मिचेर बस्ती विस्तार हुन थालेपछि वर्षै पिच्छे डुबानको समस्या बढ़िरहेको छ। वर्षाको पानीले सहज निकास नपाउँदा नदीनाला किनारका बस्तीसँगै पानीको बहाव कतिपय स्थानमा सहर पसेर आतेश बनाएको देखिन्छ। डुबानमा सुकुम्बासी बस्ती गोर्खापत्रको सम्पादकीयको शीर्षक हो यो। विपद सामना गर्न कमजोर पूर्व तयारी शीर्षकमा अन्नपूर्णको सम्पादकीय रहेको छ। विपदमा जीव धन सुरक्षालाई प्राथमिकता शीर्षकमा कान्तिपुरले सम्पादकीय प्रकाशित गरेको छ भने कारोबारले खर्च गर्ने क्षमता बढ़ाऊ शीर्षकमा सम्पादकीय बनाएको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।